بسم اللہ الرحمن الرحیم, یہ ریڈیو تہران ہے, اسلامی گنراجیہ ایران کی آواز.
ریڈیو تہران کے سبھی شروتا متروں کی سیوا میں زہرا زیدی اور ساتھیوں کا سلام پہنچے. شروتاؤں, آج آپ قرآن مجید کے سورہ احزاب کی آیت کرمانک 32, 33 اور 34 کی تلاوت اور انواد سنیں گے ایران کے پرکھیات قاری ابو القاسمی سے.
اعوذ باللہ من الشیطان الرجیم. بسم الله الرحمن الرحيم. يا نساء النبي لستن كأحد من النساء فلا تخضعن بالقول فيطمع الذي في قلبه مرض وقلن قولا معروفا. وقرن في بيوتكن ولا تبرجن تبرج الجاهلية الأولى وأقمن الصلاة وآتين الزكاة وأطعن الله ورسوله إنما يريد الله ليذهب عنكم الرجس أهل البيت ويطهركم تطهيرا. واذكرن ما يتلى في بيوتكن من آيات الله والحكمة إن الله كان لطيفا خبيرا. صدق اللہ العلی العظیم.
اللہ کے نام سے جو اتینت کرپا شیل اور دیاوان ہے. ہے پیغمبر کی پتنیوں, تم سامان محلاؤں میں سے کسی کی طرح نہیں ہو. یدی تم اللہ کا ڈر رکھو تو کسی ویکتی سے کومل سور میں بات نہ کرو کہ وہ ویکتی جس کے من میں روگ ہے وہ لالچ میں پڑ جائے. اور سدیو بھلی بات کیا کرو اور اپنے گھروں میں ٹک کر بیٹھی رہو اور پچھلے اگیانتا کے کال کی بھانتی بن ٹھن کر باہر نہ نکلو. نماز قائم کرو اور زکات دو اور اللہ اور اس کے پیغمبر کا آگیا پالن کرو۔ ہے پیغمبر کے پریجنوں، اللہ تو بس یہی چاہتا ہے کہ تم سے ہر برائی کو دور رکھے اور تمہیں اس پرکار کا پوتر رکھے جس پرکار پوتر رہنے کا حق ہے۔ اور ہے پیغمبر کی پتنیوں، تمہارے گھروں میں اللہ کی آیتوں اور تتو درشتا کی جن باتوں کی تلاوت کی جاتی ہے انہیں یاد رکھو کہ نشچے ہی اللہ اتینت سوکشم درشی اور خبر رکھنے والا ہے۔
یہ تہران ہے اسلامی گنتنت ایران کی آواز۔ آج شکروار ہے، آذر کے 11 دسمبر کی 2 اور جماد الاولا کی 7 تاریخ۔ شروتاؤ، ہمارا یہ کاریکرم آپ شارٹ وے میں 31 میٹر بینڈ برابر 9620 کلو ہرٹز پر سن رہے ہیں۔ ہمیں آشا ہے کہ ہمارا آج کا پرسارن بھی آپ کو اوشیہ پسند آئے گا۔ تازہ سماچاروں سے اوگت ہونے کے لیے ہماری ویب سائٹ دیکھنا نہ بھولیں، پتہ ہے parstoday.com/hi۔ شروتاؤ، ہمارے آج کے کاریکرم کی روپ ریکھا نوٹ کر لیں۔ صدا کی بھانتی آپ سب سے پہلے دیش ودیش کے سماچار سنیں گے، اس کے پشچات راج نیتک چرچا کا دینک کاریکرم ہوگا، اس کے پشچات آپ سنیں گے اپنا من پسند اور ساپتاہک کاریکرم پاتر سنسار، اور سبھا کے انت میں آپ سن سکیں گے ساپتاہک کاریکرم وگیان کی ڈگر۔ شروتاؤ، یہ تو تھی ہمارے آج کے کاریکرم کی روپ ریکھا، اور اب آپ کچھ ہی چھڑوں میں ریڈیو تہران سے سماچار سنیں گے۔ اور اب آپ محمد مہدی سے سماچار سنیے۔ بسم اللہ الرحمن الرحیم۔ سب سے پہلے آج کے مکھیہ سماچاروں کا سارانش۔ تہران نے کہا ہے کہ زانی شاسن اور اس کے سمرتھکوں کے لیے خطرے کی گھنٹی بج چکی ہے۔ کیو نے کہا ہے کہ جنگ میں کم سے کم 10,000 یوکرینی سینک مارے گئے ہیں۔ بھارت کے پردھان منتری نے کہا ہے کہ ایک بار پھر گجرات میں بھاجپا کی سرکار بنے گی۔ راشٹر سنگھ نے کہا ہے کہ ایران عراق کے بیچ سہیوگ چھیتر میں استھرتا کا کارن بنا ہے۔ اور اب آپ وستار سے سماچار سنیے۔ ایران کے ودیش منترالے کے پروکتا نے اپنے ٹویٹر ہینڈل پر لکھا ہے کہ زانو شاسن اور اس کے سمرتھکوں کے لیے خطرے کی گھنٹی بج چکی ہے۔ ودیش منترالے کے پروکتا ناصر کنانی چافی نے اپنے پیج اکاؤنٹ پر لکھا ہے کہ قطر میں ہونے والا وشو کپ فٹ بال میچوں میں واستوک بیجیتا فلسطینی راشٹر ہے، جبکہ اسرائیل کو ہار جانے والا پکش بتایا۔ ज्ञात रहे कि राष्ट्र संघ की महासभा में अभी एक प्रस्ताव पारित हुआ था जिसमें अति घृणकारी इजरायली शासन से मांग की गई है कि वो इसराइल की वो सीरिया की गोलान हाइट से पीछे हट जाए। इजरायली शासन ने 1967 की 6 दिवसीय जंग में मिस्र, जॉर्डन और सीरिया के कई क्षेत्रों पर कब्जा कर लिया था, परंतु आज तक विश्व समुदाय ने इसराइली कब्जे को मान्यता प्रदान नहीं की है۔ قطر میں ہونے والے وشو کپ فٹ بال میچوں کے دوران جب ٹیونیشیا کے درشکوں کا اسرائیلی پترکار سے سامنا ہوا تھا تو انہوں نے زائونی پترکار سے کہا تھا کہ اسرائیل نام کی کوئی جگہ نہیں ہے، اور زائونیوں نے جس جگہ پر قبضہ کر رکھا اس کا نام فلسطین ہے۔ آج تہران کی کیندریہ نماز جمعہ حجت الاسلام کاظم صدیقی کی امامت میں ادا کی گئی۔ تہران کی کیندریہ نماز جمعہ کے استھائی امام نے کہا کہ شہیدوں کے پاون لہو سے جن وشودیالوں کا نرمان کیا گیا ہے وہ اسلامی کرانتی کو آگھات نہیں پہنچا سکتے۔ حجت الاسلام کاظم صدیقی نے کچھ وشودیالوں میں حالیہ اپریہ گھٹناؤں کی اور سنکیت کرتے ہوئے کہا کہ وشودیالوں کا نرمان شہیدوں کے خون اور ان کے نام پر کیا گیا ہے، اس آدھار پر اس پرکار کی گھٹناؤں سے کرانتی کو کوئی آگھات و نقصان نہیں پہنچے گا۔ انہوں نے کہا کہ جب امریکیوں نے دیش کے سمست معاملوں کو اپنے ہاتھ میں اور ورچس میں لے لیا تھا تب چھاتروں نے اسلامی پرچم کو لہرایا تھا۔ انہوں نے کہا کہ وشودیالیہ سروچ نیتتو کی چھتر چھایا میں رہ کر ہمیشہ اپنے دائتوں کا نرواہ کر رہے ہیں۔ انہوں نے اسی پرکار حضرت زینب سلام اللہ علیہ کے شبھ جنم دیوس کی بدھائی دی اور کہا کہ حضرت زینب نے کٹھن سے کٹھن حالات اور سنکٹوں کو بہترین اوسروں میں پرورتت کر دیا تھا۔ حجت الاسلام کاظم صدیقی نے کہا کہ اسلامی گنتنتر ایران گت 43 ورشوں سے دنیا کی سمست شیطانی اور ورچسوادی شکتیوں کے مقابلے میں ڈٹا ہوا ہے اور اس نے ہمیشہ انہیں مات دی ہے۔ عراقی معاملوں میں سنیکت راشٹر سنگھ کی وشیش دوت نے ایران اور عراق کے مدھ ہونے والے سہیوگ کی اور سنکیت کیا اور بل دے کر کہا کہ یہ سہیوگ چھیتر میں استھرتا کا کارن بنا ہے اور اسے جاری رہنا چاہیے۔ سماچار ایجنسی فارس کی رپورٹ کے انوسار انہوں نے گروار کی شام کو بغداد میں ایرانی راجدوت محمد کاظم آل صادق سے بھینٹ میں یہ باتیں کہیں۔ شفق ویب سائٹ نے خبر دی ہے کہ عراقی معاملوں میں سنیکت راشٹر سنگھ کی وشیش دوت جینین ہینیس فیلس شارٹ نے اس ملاقات میں عراق کے حالیہ راجنیتک پریورتنوں کی سمیکشا کی اور چھتر میں شانتی و سرکشا بنائے رکھنے کے لیے بغداد کے پریاسوں کی سراہنا کی۔ عراق میں ایران کے راجدوت محمد کاظم آل صادق نے عراقی پردھان منتری محمد شیعہ السودانی کی تہران یاترا کو مہتوپورن بتایا اور بل دے کر کہا کہ راشٹر سنگھ کو چاہیے کہ وہ چھتر میں شانتی و سرکشا استھاپت کرانے ہیتو عراقی پریاسوں کے سمرتھن میں اور مہتوپورن بھومکا نبھائے۔ امریکہ کے راشٹرپتی جو بائیڈن اور فرانس کے راشٹرپتی نے وائٹ ہاؤس میں بھیٹ وارتا کے بعد ایک سنیکت بیان جاری کیا ہے۔ ایرنا کے انوسار امریکہ کے راشٹرپتی جو بائیڈن اور فرانس کے راشٹرپتی ایمینوئل میکرون نے گروار کو وائٹ ہاؤس میں بھیٹ وارتا کے بعد سنیکت روپ میں ایران ویرودھی ایک بیان جاری کیا۔ اس سنیکت بیان میں کہا گیا ہے کہ واشنگٹن اور پیرس اس بات کا وشواس حاصل کرنا چاہتے ہیں کہ ایران پرمانو شاستر نہ بنانے پائے یا اس تک تہران کی پہنچ نہ ہونے پائے۔ امریکہ اور فرانس کے راشٹرپتیوں نے اسی کے ساتھ ایران کے حالیہ اپدرو کا سمرتھن کیا۔ امریکہ کی پورو ودیش منتری ہلری کلنٹن نے اس دیش کے پورو راشٹرپتی کے کریا کلاپوں کی آلوچنا کرتے ہوئے کہا ہے کہ ایران کے ساتھ وارتا بند ہونی چاہیے۔ سماچار ایجنسی فارس کی رپورٹ کے انوسار ہلری کلنٹن نے آج صبح اس دیش کے پورو راشٹرپتی ڈونلڈ ٹرمپ کے کریا کلاپوں کی آلوچنا کی اور کہا کہ اس دیش کی ورتمان سرکار کو ایران کے ساتھ پرمانو وشے سہت کسی بھی وشے پر وارتا نہیں کرنی چاہیے۔ یوکرینی راشٹرپتی کے سلاحکار نے کہا ہے کہ روس کے ساتھ جنگ میں 10 سے 13 ہزار یوکرینی سینک مارے گئے ہیں۔ سماچار ایجنسی فارس کی رپورٹ کے انوسار میخائل پودولیاک نے گروار کی شام کو کہا کہ روس کے ساتھ ہونے والی لڑائی میں یوکرین کے 10 سے 13 ہزار سینک مارے گئے ہیں۔ انہوں نے ایک ٹی وی ساکشاتکار میں کہا کہ ہمارے پاس سینک سوتروں کا آدھیکارک آنکڑا ہے جو اس بات کا سوچک ہے کہ مارے جانے والے یوکرینی سینکوں کی سنکھیا 10 سے 13 ہزار کے بیچ ہے۔ وشو بینک کے پرمکھ نے بتایا ہے کہ یدھ گرست دیش یوکرین میں یدی آج یدھ سماپت ہو جائے تو اس کو پھر سے بنانے میں کم سے کم 350 ارب ڈالر خرچ آ سکتا ہے۔ رشیا ٹوڈے کے انوسار ڈیوڈ مالباس نے گروار کو نیویارک میں سموادتا سمیلن میں کہا کہ اس بات کا اندازہ لگایا جا سکتا ہے کہ یوکرین کے پنرنرمان پر اربوں ڈالر خرچ ہو سکتے ہیں۔ انہوں نے کہا کہ یوکرین کو سب سے ادھک نقصان ارجا کے چھیتر میں ہوا ہے۔ इससे पहले अंतर्राष्ट्रीय मुद्रा कोष की प्रमुख ने कहा था कि यूक्रेन को भविष्य में 3 से लेकर 5 अरब डॉलर प्रतिमाह की जरूरत होगी। इसके अतिरिक्त विश्व बैंक और अंतर्राष्ट्रीय मुद्रा कोष की ओर से जारी किए गए संयुक्त बयान में कहा गया है कि ये दोनों संस्थाएं प्रयास कर रही हैं कि यूक्रेन का आर्थिक समर्थन किया जाए। ये समाचार आप रेडियो तेहरान से सुन रहे हैं। भारत के प्रधानमंत्री ने कहा है कि गुजरात में एक बार फिर भाजपा की सरकार बनेगी। गुजरात विधानसभा चुनाव के दूसरे चरण में 93 विधानसभा सीटों पर 5 दिसंबर को मतदान होगा। भारत के प्रधानमंत्री नरेंद्र मोदी सहित भारतीय जनता पार्टी के शीर्ष नेतृत्व ने सभी 93 सीटों पर अपना प्रचार तेज कर दिया है। सीरिया ने दमिश्क के बारे में यूरोपीय संघ के बयान पर तीखी प्रतिक्रिया दी है। सीरिया के विदेश मंत्रालय की ओर से यूरोपीय संघ के उस बयान की कड़ी निंदा की गई है जिसमें सीरिया के बारे में निराधार बातें कही गई हैं। सीरिया के विदेश मंत्रालय की ओर से कहा गया है कि देश की विदेश नीति, देश की सुरक्षा स्थिति और केमिकल हथियारों के बारे में यूरोपीय संघ के बयान में जो कुछ कहा गया है वो विश्व समुदाय को दिग्भ्रमित करने के उद्देश्य से किया गया है। सीरिया ने अपने इतिहास में कभी भी रासायनिक हथियारों का प्रयोग नहीं किया है और भविष्य में भी कभी ऐसा नहीं करेगा। सीरिया के हिसाब से पश्चिम की ओर से ये काम पहले भी होता आया है। और इसी के साथ रेडियो तेहरान से समाचार समाप्त हुए।
ये रेडियो तेहरान की हिंदी सेवा है। इस्लामी गणतंत्र ईरान की आवाज।
राजनीतिक चर्चा।
दोस्तों, मैं हूं रविश जैदी और आपका स्वागत है राजनीतिक चर्चा के दैनिक कार्यक्रम में। आज के कार्यक्रम में हम सबसे पहले बात करेंगे अफगानिस्तान में खुशियां तलाशते युवा और उनकी मदद करती धार्मिक संस्थाओं के बारे में, और फिर बात करेंगे नाटो की सदस्यता के लिए हाथ पैर मारते स्वीडन और फिनलैंड के बारे में, और अंत में चलेंगे भारत जहां कश्मीर के मुद्दों को लेकर एक बार फिर महबूबा मुफ्ती ने केंद्र सरकार पर जोरदार हमला बोला है। तो सबसे पहले बात करते हैं उस अफगानिस्तान के बारे में जहां अमेरिका और उसके सहयोगियों ने आम लोगों के जीवन को नरक बना दिया है। लेकिन इस बीच कुछ धार्मिक और परोपकारी संस्थाएं हैं जो लोगों और विशेष तौर पर युवाओं की खुशियों के लिए प्रयासरत हैं। इस संबंध में एक विशेष रिपोर्ट पेश कर रहे हैं काबुल से IRIB के संवाददाता बहनाम यजदानी, हमारे साथ ही कायम रिजवी की आवाज में।
एक ओर जहां अफगानिस्तान में अमरीका द्वारा पैदा की गई स्थिति से आम लोगों का जीवन बहुत सारी समस्याओं से जूझ रहा है, तो वहीं पर इस देश के युवाओं के सामने अपनी जिंदगी की नई पारी शुरू करने के लिए चुनौतियों के पहाड़ खड़े हैं। लेकिन इस बीच अफगानिस्तान के एक शादी हॉल से कुछ ऐसी तस्वीरें सामने आई हैं जहां एक साथ 56 जोड़े विवाह के बंधन में बंधने के लिए तैयार हैं। दुल्हनों की माएं इस बात को लेकर बहुत खुश नजर आ रही हैं कि उनकी बेटियों की शादी हो रही है और वे अपने अपने ससुराल जा रही हैं।
दुख्तर मदईम
एक दुल्हन की माँ का कहना है कि मेरी बेटी की आज शादी है, اس وقت کا مجھے کافی لمبے سمے سے انتظار تھا۔ میں سب سے پہلے اللہ کا شکر ادا کرتی ہوں اور اس کے بعد حضرت زینب کا شکریہ کرتی ہوں، جن کی وجہ سے مجھے میری زندگی میں اس لمحے کو دیکھنا نصیب ہوا۔
یا زینب میلادت بادا مبارک۔
شادی ہال میں موجود ایسے بھی بہت سے پریوار تھے جنہوں نے ورشوں سے کسی وواہ سماروہ میں بھاگ نہیں لیا تھا۔ ایک انیہ دلہن کی ماں کا کہنا ہے کہ شادی کا خرچہ اتنا زیادہ ہو گیا ہے کہ ہم اسے اٹھا نہیں سکتے، میرے پریوار کے بس میں یہ کام نہیں تھا میں اپنی بیٹی کی شادی کر سکوں۔ میری بیٹی کی شادی 2 سال پہلے طے ہو چکی تھی لیکن ہماری اتنی حیثیت نہیں تھی کہ ہم اس کی شادی کر سکتے۔ ایک دلہن کی بہن کا کہنا ہے کہ 3 سال پہلے میری بہن کی شادی طے ہو چکی تھی لیکن ہماری غریبی ہمیں اس بات کی اجازت نہیں دے رہی تھی کہ ہم اپنی بہن کی شادی کر سکتے۔ اس بیچ افغانستان میں سکری امام علی سانسکرتک اور چیریٹی فاؤنڈیشن آگے آیا اور اس نے حضرت علی کی پران پریے بیٹی حضرت زینب کے شبھ جنم دیوس پر وہ کام کر کے دکھایا جس کی پورے افغانستان میں تعریف ہو رہی ہے۔ غریب پریوار کی جن کی بیٹیاں اور بیٹے شادی کا خرچ نہ اٹھا پانے کی وجہ سے اپنی زندگی کی نئی شروعات کے لیے ورشوں سے انتظار کر رہے ہیں، اس انتظار کو اس فاؤنڈیشن نے ختم کر دیا۔ اس ساموہک وواہ میں شامل جوڑوں کو امام علی چیریٹی فاؤنڈیشن نے ویواہک جیون کی شروعات میں کام آنے والی ضروری چیزوں کو بھی تحفے کے روپ میں دیا ہے۔
جو خوشی ہے۔
ایک نئی نویلی دلہن کا کہنا ہے کہ میں آج بہت خوش ہوں، اتنا خوش کہ اس کو بیان نہیں کر سکتی، میں اپنی آگے کی پوری زندگی حضرت زینب کے راستے پر چل کر گزارنے کی پوری کوشش کروں گی۔ دلچسپ بات یہ ہے کہ ان 56 جوڑوں میں کچھ ایسے بھی جوڑے تھے جو اچھے خاصے پیسے والے تھے لیکن انہوں نے اس ساموہک وواہ میں شامل ہو کر اپنے ویکتیگت وواہ کا سارا خرچ سارے جوڑوں کے ساتھ بانٹنا طے کیا۔
مصرف چلو بگریم بھرے۔
اسی میں سے ایک دولہے کا کہنا تھا کہ ہم نے سوچا کہ کیوں نہ ہم اپنی شادی کا خرچ دوسرے غریب جوڑوں کے ساتھ بانٹیں۔ اسی وجہ سے میں نے اور میری ہونے والی پتنی نے یہ طے کیا کہ ہم بھی ساموہک وواہ کا حصہ بنیں گے۔ خاص بات اس ساموہک وواہ کی یہ رہی کہ جہاں دھارمک کاریکرم رکھے گئے وہیں پر کئی انیہ طرح کے پروگرام بھی آیوجت کیے گئے جن میں ایک کامیڈین نے قطر میں جاری فیفا ورلڈ کپ کی اپنے انداز میں کمنٹری کی۔ کاریکرم کے انت میں سبھی جوڑوں کو ایک ایک پوتر قرآن دے کر ودا کر دیا گیا۔ بتا دیں کہ ساموہک وواہ کے کاریکرم ادھر کچھ سمے سے افغانستان میں بہت تیزی سے لوک پریہ ہو رہے ہیں۔ اس طرح کے کاریکرم کا خرچ عام طور سے چیریٹی کرنے والے سنگٹھن یا ویکتی اٹھا رہے ہیں۔
اور اب چرچا کرتے ہیں ناٹو میں 2 نئے سدسیوں کو شامل کرنے کے لیے بخارسٹ میں ایکترت ہوئے اتر اٹلانٹک کے 30 دیشوں کے ودیش منتریوں کی بیٹھک کے بارے میں۔ ترکیے نے ایک بار پھر سویڈن اور فن لینڈ کی امیدوں پر پانی پھیر دیا۔ اس بارے میں ایک رپورٹ پیش کر رہے ہیں انکارا سے IRIB کے سنواددتا حمید کاملی، ہمارے ساتھی محمد مہندی کی آواز میں۔
رومانیا کی راجدھانی بخارسٹ میں اس سمے ناٹو کے سدس دیشوں کے ودیش منتری ایک وشیش بیٹھک میں بھاگ لینے کے لیے ایکترت ہوئے ہیں۔ اس بیٹھک کا مکھیا ادیش ترکی اور ہنگری جیسے استھائی سدس دیشوں کو سویڈن اور فن لینڈ کی ناٹو کے نئے سدس کے روپ میں اتر اٹلانٹک کے 30 دیشوں والے سنگٹھن میں شامل کرنے کے لیے راضی کرنا ہے۔ سویڈن اور فن لینڈ نے جب سے روس اور یوکرین کے بیچ یدھ آرمبھ ہوا ہے تب سے آدھیکارک طور پر خود کو ناٹو میں شامل کیے جانے کا نویدن کیا ہے۔ بخارسٹ میں ہو رہی ناٹو کے ودیش منتریوں کی بیٹھک میں ان دونوں دیشوں کے اس نویدن پر وچار کرنے کی بات سویکار کر لی گئی ہے جس میں انہوں نے ناٹو میں شامل کیے جانے کی مانگ کی تھی، لیکن ایک بار پھر انکارا نے سویڈن और फिनलैंड द्वारा तुर्की के अलगाववादी एवं आतंकवादी गुटों का समर्थन किए जाने के कारण उनके नाटो में शामिल किए जाने का विरोध किया है।
क्योंकि न तो जमान
तुर्की का राष्ट्रपति रजब तैयब अर्दोगान का कहना है कि हम इसलिए इन देशों की नाटो में सदस्यता का विरोध कर रहे हैं क्योंकि ये देश अभी भी आतंकवादी गुटों का समर्थन जारी रखे हुए हैं। अर्दोगान का कहना है कि हम कैसे इन देशों पर भरोसा कर सकते हैं, इसलिए कि इन्होंने ये वादा किया था कि वे आतंकवादी गुटों का समर्थन नहीं करेंगे, लेकिन हम देख रहे हैं कि वे अभी भी अलगाववादी गुटों को संरक्षण दे रहे हैं और उनका समर्थन कर रहे हैं। तुर्की द्वारा रखी गई शर्त इस बात के लिए काफी थी कि बुखारेस्ट में स्वीडन और फिनलैंड को नाटो में शामिल करने की विदेश मंत्रियों की बैठक में ये मुद्दा एक बार फिर टल जाए। तुर्की के विदेश मंत्री मौलूद चावुशओग्लू ने फिनलैंड और स्वीडन के विदेश मंत्रियों के साथ बैठक के बाद पत्रकारों से बातचीत करते हुए कहा कि उन्होंने हमारे सवालों का सही से जवाब नहीं दिया।
अमेरिका वास्ते olmak üzere bazı müttefiklerin
चावुशओग्लू कहते हैं कि हम अपने कुछ सहयोगियों विशेष रूप से अमेरिका से इस बात के लिए नाराज हैं कि वे आतंकवादी गुटों का समर्थन कर रहे हैं। उन्होंने कहा कि दुर्भाग्य से अपराधियों के प्रत्यर्पण और इन दोनों देशों में आतंकवादी और अलगाववादी संगठनों के सदस्यों के अस्तित्व को रोकने के मुद्दे पर उनकी ओर से हमें कोई ठोस कदम उठाए जाने की उम्मीद नजर नहीं आई। ऐसा प्रतीत होता है कि तुर्की ने स्वीडन और फिनलैंड को नाटो में शामिल करने के लिए जो ग्रीन सिग्नल दिया था, अब वो फिर से रेड सिग्नल में परिवर्तित हो रहा है। गौरतलब है कि नाटो के मूल सिद्धांतों के अनुसार अगर इस संगठन का कोई एक भी देश किसी नए देश की सदस्यता का विरोध करता है तो फिर उस देश का नाटो में शामिल किया जाना गैर कानूनी होगा, चाहे वो यूरोपीय संघ का सदस्य देश ही क्यों न हो।
हमीद कामिली, खबरगुजारी सदा वसीमा, अंकारा।
और अब रुक करते हैं भारत का। भारत प्रशासित कश्मीर में पीडीपी प्रमुख महबूबा मुफ्ती ने केंद्र की मोदी सरकार पर एक बार फिर जोरदार हमला बोलते हुए कहा है कि एक न एक दिन दिल्ली सरकार को कश्मीर मुद्दे को लेकर वार्ता की मेज पर आना ही पड़ेगा। आम लोगों पर अत्याचार करके उनके दिलों को नहीं जीता जा सकता। इस बारे में विस्तार से जानकारी दे रहे हैं श्रीनगर से हमारे संवाददाता सिप्ते मोहम्मद हसन।
जम्मू कश्मीर पीपल्स डेमोक्रेटिक पार्टी के अध्यक्ष और जम्मू कश्मीर की भूतपूर्व मुख्यमंत्री महबूबा मुफ्ती ने कहा है कि देर सवेर नई दिल्ली को कश्मीर समस्या के हवाले से वार्ता का दार इख्तियार करना होगा। एक जनसभा को संबोधित करते हुए महबूबा मुफ्ती ने कहा कि पिछले 3-3.5 वर्षों के बीच जो कुछ नीतियां नई दिल्ली ने अपनाई उसका कोई लाभ उन्हें हासिल नहीं हुआ। उन्होंने कहा कि मेरा ये मानना है कि जब तक जम्मू कश्मीर की समस्या को सुलझाया नहीं जा सकता तब तक न सिर्फ जम्मू कश्मीर बल्कि पूरे क्षेत्र में शांति आ ही नहीं सकती है। अपने भाषण में उन्होंने कहा कि हमने नई दिल्ली के साथ हर बार ये बात बल देकर कही कि कश्मीर एक डेलिकेट समस्या है, इसको वार्ता के द्वारा सुलझाने की जरूरत है, परंतु हमारी बात नहीं सुनी गई।
शुक्र गुजार अमे खतर कि बे अक लट कर पन्नी चंद मस किराय मालिस बस खानदारी माजे योतनस वात बबा बत अन तम अल्फाज बहु तुद शुक्रिया अदा।
उन्होंने कहा कि दोस्त दबाव और ताकत से कोई भी समस्या सुलझ नहीं सकती है। उन्होंने कहा कि जम्मू कश्मीर में लोगों की जबान बंदी की गई है और लोगों को अपनी बात कहने की भी अनुमति नहीं है। उन्होंने कहा यहाँ पर लोगों की प्रॉपर्टियों को सील करना, लोगों को घरों से निकालना एक ऐसी नीति बन गई है जिससे लोगों के दिल काफी ज्यादा मजरूह हुए हैं। महबूबा मुफ्ती ने कहा कि हम बार बार नई दिल्ली को ये समझा रहे हैं और समझाने का प्रयास कर रहे हैं कि कश्मीरी लोगों को दिल से लगाने की जरूरत है, परंतु वो ताकत के बल पर हम लोगों को खामोश करना चाहते हैं। उन्होंने कहा कि जो विशेष इख्तियार हमसे छीने गए हैं वो सूद समेत हम वापस लेंगे। अपने भाषण में उन्होंने कहा कि कश्मीर में जो कुछ भी किया गया वो अनकॉन्स्टिट्यूशनल था और समय आने पर हम ये सब वापस लेंगे। उन्होंने कहा कि पीडीपी ने ये बात बल देकर कही है और हम अपने अभियान में और तेजी लाएंगे और शांतिपूर्वक ढंग से अपना अभियान जारी रखेंगे तब तक जब तक कश्मीरियों को अपना हक हासिल नहीं होगा। सिप्ते मोहम्मद हसन, रेडियो तेहरान, श्रीनगर।
दोस्तों, राजनीतिक चर्चा का ये दैनिक कार्यक्रम अब यहीं समाप्त होता है।
पत्र संसार।
श्रोताओ, ये तेहरान है इस्लामी गणतंत्र ईरान की आवाज, और अब प्रस्तुत है आपका मनपसंद कार्यक्रम पत्र संसार। कीजिए
दोस्तों, हमें आशा है कि आप जहां कहीं भी होंगे सकुशल होंगे और अपना मनपसंद कार्यक्रम सुनने के लिए तैयार होंगे।
दीदी, आज भी आपकी प्रतिक्रियाएं, आपके कमेंट्स और ईमेल कार्यक्रम पत्र संसार में शामिल करेंगे। देखते ही हैं कि शुरू कहां से करते हैं।
जी, ईमेल से ही शुरू कर रहे हैं। ग्राम जसवाड़ी, जिला खंडवा, मध्य प्रदेश से दुर्गेश नागनपुरे, इन्होंने पहले तो एक सुविचार लिखा है। लिखते हैं, भूखा रहकर जो दूसरों को खाना खिलाए और खुद प्यासा रहकर जो दूसरों को पानी पिलाता है, उससे बड़ा दानी कोई नहीं है। आगे लिखते हैं कि हमें दिनांक 11 नवंबर 2022 दिन का शुक्रवार का कार्यक्रम पत्र संसार बहुत अच्छा लगा। इस कार्यक्रम में बहन स्वाति जी ने मेरे द्वारा भेजे गए पत्र को शामिल किया। रेडियो तेरान हिंदी सेवा की पूरी टीम को बहुत बहुत धन्यवाद।
दुर्गेश नागनपुरे जी, सुविचार के लिए आपको बहुत बहुत धन्यवाद और बधाई। बहुत अच्छा विचार व्यक्त किया, इसी को असल में त्याग कहते हैं। कहते हैं कि दान दक्षिणा ऐसी स्थिति में देना कि जब आपके पास भी बहुत कुछ कोई चीज़ मौजूद है, आप उसका एक भाग दान के तौर पर किसी को देते हैं, तो ये सराहनीय तो है, लेकिन इससे कहीं बढ़कर और कहीं ज़्यादा प्रशंसनीय और सराहनीय और हैरत अंगेज वो स्थिति है कि जब एक इंसान के पास एक चीज़ बहुत कम मात्रा में है और वो अपने इस्तेमाल में रखने के बजाय उसे पूरी तरह किसी और को दे देता है। तो यहाँ पर इंसान का जो उसकी जो भावना है, उसका जो जज्बा है, वो बड़ा ही सराहनीय है। इस प्रकार की घटनाएं इतिहास में, धर्मों के इतिहास में मौजूद हैं और आदर्श और उदाहरण के रूप में उनका जिक्र होता है और एक मिसाल के तौर पर इसे पेश किया जाता है कि दूसरे भी इस दिशा में आगे बढ़ने की कोशिश करें।
जी, सैयद राशिद रजा लिखते हैं कि हमारे खबरों पर उन्होंने भेजा है लिख के,
जी
आप बहुत अच्छा कर रहे हैं। इसी तरह शैतान बुजुर्ग अमेरिका और इसराइल के गुलाम, सऊदी अरब, यूएई और दूसरे गुलाम अरब मुल्कों के चेहरे से नकाब उतारते रहिए।
ये एक ऐसा विषय है दीदी जो बड़ा महत्वपूर्ण है और बहुत व्यापक रूप से पाया जाता है, नज़र आता है। इसमें विचार क्या है? विचार ये है कि जो साम्राज्यवादी ताकतें हैं और जो उनके घटक हैं, उनके जो सहयोगी हैं, लोगों में उनके प्रति एक घृणा का विचार पाया जाता है। इसलिए, चाहे घृणा वैसे तो अच्छी चीज़ नहीं है, लेकिन ये सही है इसलिए कि ये इनके अत्याचारों का निशाना बने हुए लोग हैं। पूरे समाज इन ताकतों के जुल्म का, इनके सितम का निशाना बने हैं, इसीलिए ये विचार पनपा है। अभी हाल ही की बात है, इस्लामी ईरान की इस्लामी क्रांति के नेता ने अपने एक भाषण में बड़ी महत्वपूर्ण बात कही, और जो ऐतिहासिक रूप से तथ्यात्मक बात है, कि गरीब यूरोप हिंदुस्तान और चीन को लूट के मालदार हो गया।
जी,
तो ये इसमें एक सच्चाई है। तो लोगों में जो भावना पाई जाती है वो उसके पीछे एक लंबी मतलब सच्ची कहानी और परिस्थितियां और हालात हैं जिससे लोग गुजरे हैं। तो ये जो विचार व्यक्त किया है हमारे श्रोता ने, ये बहुत सारे लोगों की भावनाओं की तर्जुमानी करता है और बयान करता है। اور شتاب باری ہے سنسکرتی سے جڑی خبر کی، تو دیکھتے ہیں کہ دیدی نے جو ہمیشہ کوئی دلچسپ خبر لے کے آتی ہیں کارکرم کے اس بھاگ کے لیے، آج کیا چنا ہے
جی،
آئیے سنتے ہیں۔
پہلے تو آپ کا شکریہ ادا کروں کہ بہت اچھی چیزیں لاتی ہوں جی۔ آج ہم جا رہے ہیں یزد میں۔ اکت کو ایک اکت نام کا ایک کپڑا ہوتا ہے، اکت کو فارسی میں دارائی یا سمپتی کہا جاتا ہے
جی۔
ایران کے یہ شہر میں اتپادت سندر اور ادویتیہ ہاتھ سے بنے ہوئے کپڑوں میں سے یہ ایک ہے۔ اس ادیوگ کو اکت بنائی کے روپ میں جانا جاتا ہے۔ وہ پراکرتک ریشم اور بہت سندر جیومیتی ڈیزائن اور چتروں کا اپیوگ کر کے اسے بناتے ہیں۔ اکت بنائی یا دارائی بافی 800 سال پہلے کی ہے۔ یہ ایک ایسا کپڑا تھا جسے ریشم اور پراکرتک رنگوں کا اپیوگ کر کے بنایا گیا تھا۔ کچھ کا ماننا ہے کہ اسے دہرائی اس لیے کہا جاتا ہے کیونکہ اتیت میں اکت کو ہر دلہن کے دہیج میں ایک سمپتی کے روپ میں دیا جاتا تھا، کیونکہ کیول امیر اور خاندانی پریوار والے ہی ایسے کپڑے خرید سکتے تھے۔ تو بھیا، اکت کی بنائی کا اتہاس ہم اگلے پتر سنسار میں کہیں گے۔
جی بالکل، اچھی خبر سنائی آپ نے ہمیشہ کی طرح۔ اور شتاؤ، اب باری ہے کارکرم پتر سنسار کے ایک اور مہتوپورن بھاگ کی جو کہ آپ کے کمنٹس پر آدھارت ہوتا ہے
جی۔ ایران کا شانتی پورن پرمانو کارکرم دنیا کا سب سے پاردرشی کارکرم ہے۔ اس پر محمد علی لکھتے ہیں، امریکہ اور اس کے پچھلگو جے سی پی او اے پر کھڑے نہیں اترتے ہیں تو ایران کیوں کرے؟ امریکہ اور اس کے پچھلگو جو بھی کچھ کرتے ہیں وہ بے ایمانی ہے اور ایران کے وکاس میں بادھا ڈالنے کے لیے بنایا گیا ہے۔ انہیں کھیتر اور ویاپار سے مٹا دیں اور برکس دیشوں ایس سی او کی اور رخ کریں۔ امریکہ اور اس کے پچھلگوں کے ساتھ سمے برباد کرنے کے لیے کہیں اور خرچ کیا گیا پیسہ سب سے اچھا ہے۔ ان کے اتیادھک مولیہ والے اتپادوں کو نہ خریدیں اور پچھلگوں کی راجنیک اپستھتی کو کم کریں۔ یہ پچھلگو صرف پریشانی پیدا کرتے ہیں
جی۔ ایک مہتوپورن وشے ہے جس کی طرف اشارہ کر رہے ہیں، نام لیا
محمد علی جی۔
محمد علی جی نے ایس سی او کا، شنگھائی کوآپریشن آرگنائزیشن کا نام لیا اور برکس کا نام لیا۔ برکس نئی ابھرتی جو اکانومیز ہیں ان کا سنگٹھن ہے برکس۔ یہ بات مہتوپورن ہے کہ یہ اس طرح کے کئی سنگٹھن ہیں جو اس بات کا پتہ دیتے ہیں کہ دنیا کے حالات بدل رہے ہیں، اور یہ بات بہت مہتوپورن روپ سے چرچا میں ہے کہ اب یہ پوسٹ امریکن ایرا کی شروعات ہو چکی ہے، جس میں اس ایرا میں، اس دور میں ایشیا کا رول مہتوپورن ہوگا۔ تو جو یہ اشارہ ہے، البتہ برکس میں برازیل بھی شامل ہے، یعنی دوسرے، اور ساؤتھ افریقہ بھی شامل ہے، تو دوسرے علاقے بھی شامل ہیں، لیکن یہ پتہ دیتے ہیں کہ ایک نئی طاقتیں ابھر کے آ رہی ہیں جو کہ 21ویں شتابدی کی ایک بڑی تبدیلی جسے کہا جائے گا، 20ویں شتابدی سے بالکل الگ استھتی سامنے آنے والی ہے۔ تو اس کی طرف جو اشارہ کیا ہے وہ اشارہ صحیح ہے۔ جہاں تک ایران کی بات ہے تو ایران پورب کی اور، یہ ایران کا نعرہ ہے ودیش نیتی میں، ایران کا رجحان اس کی طرف ہے۔ ایران کا کہ ایران کی پراتھمکتاؤں میں یہ ہے کہ پڑوسی دیشوں سے سہیوگ کو بڑھایا جائے۔ ایران کی پراتھمکتاؤں میں یہ ہے کہ کھیتریے دیشوں سے بڑھایا جائے سمپرک اور سہیوگ۔ اور ایران کی ودیش نیتی کی پراتھمکتاؤں میں ہے کہ پورب کی طرف رخ کیا جائے
جی۔
اور شدہ آپ چلتے ہیں کارکرم کے سب سے آکرشک بھاگ کی اور، جو کہ آپ کے وچاروں پر آدھارت یہ سیگمنٹ ہے
جی۔ دیدی یہ ہے علی طاہر رضوی
جی،
لکھنؤ ہندوستان سے۔
تو آئیے وچار سنتے ہیں علی طاہر رضوی صاحب کے، ہم سب مل کے۔
آداب، میں علی طاہر رضوی لکھنؤ ہندوستان سے. ریڈیو تہران جس طریقے کی سماچاروں کا سنکلن کر کے اپنے شروتاؤں تک اور پاٹھکوں تک اپلبدھ کراتا ہے وہ ایک بہت بہترین اور سراہنیہ قدم ہے. وشو کی خبریں ایران مدھیہ پور کی ان خبروں سے ریڈیو تہران ہم کو اوگت کراتا ہے جو عام طور سے پشچمی میڈیا چھپانے کا پریاس کرتا ہے. ایران کو لے کر ہندوستان میں اور خاص کر لکھنؤ میں اتسکتا ہمیشہ بنی رہتی ہے. ریڈیو تہران کی جو سیوا ہے اس سے نہ صرف ایران کی صحیح خبریں یہاں پاٹھکوں تک اپلبدھ ہوتی ہیں بلکہ پشچمی میڈیا کے پروپوگنڈا کی بھی جانکاری ملتی ہے. اس کے علاوہ اسلامی ہستیوں کے جنم دن اور شہادت تیوہاروں پر پرسارت ہونے والے وشیش پرسارن بہت گیان پرد ہوتے ہیں جن سے بہت سی ایسی باتوں کی جانکاری ملتی ہے جو عام طور پر یہاں نہیں مل پاتی. وہیں قرآن پر جو کارکرم ہے وہ ایک بہت عمدہ پروگرام ہے. اس میں قرآن کی سورہ اور آیتوں کا انواد بہت خوبصورتی کے ساتھ کیا گیا ہے جس سے ہمیں قرآن میں کیا لکھا ہے اس کی جانکاری پراپت ہوتی ہے. اس طریقے سے اگر دیکھا جائے تو ایران ریڈیو تہران بہت بہترین بہت عمدہ کام کر رہا ہے جس کی جتنی پرشنسا اور سراہنا کی جائے وہ کم ہے. دھنیواد.
جی یہ رضوی صاحب کے بچار سنے شروتاؤ. ہمارے پاس تھوڑا سا سمے بچ گیا ہے. دیدی ایک کمنٹ آپ اور شامل کر سکتی ہیں.
اتری کوریا نے گوٹیرس پر ہی نشانہ سادھ دیا. اس پر جواد جعفری لکھتے ہیں واستو میں گوٹیرس امریکہ اور اسرائیل کی کٹھ پتلی ہے. آتنکواد اور ہتیاؤں کے وہ دو شاسن اپرادھ کرتے رہتے ہیں اور دوسرے دیشوں پر قبضہ کر لیتے ہیں اور گوٹیرس موک اور مون ہے. اس کی نشکریتا اسے ایک آدرش کٹھ پتلی بناتی ہے.
جی یہ اینٹونیو گوٹیرس سنیوکت راشٹر سنگھ کے مہا سچیو ان کے بارے میں جو یہ وچار ہیں یہ دراصل سنیوکت راشٹر سنگھ کے بارے میں وچار ہے. سنیوکت راشٹر سنگھ کا ڈھانچہ اس پرکار کا ہے اور اس میں الگ الگ دیشوں کی بھومکا اس طرح نردھارت کی گئی ہے کہ یہ کہنا غلط نہیں ہے کہ وہ بہت دفعہ یہ بڑی طاقتیں اس سنستھا کو استعمال کرتی ہیں. یہ سنستھا تو انتراشٹریہ سنستھا ہے لیکن بڑی طاقتیں ساری دنیا جس کو غلط سمجھ رہی ہوتی ہے اس کے خلاف یعنی اس چیز کے فیور میں بھی اس سنستھا کو استعمال کر لیتے ہیں. اسی طرح اس کا الٹا جس کو سب کو ایک چیز اچھی لگ رہی ہے لیکن یہ سنستھا اس چیز کے خلاف استعمال ہو جاتی ہے. اس کی مثالیں کئی ہیں. عراق جنگ کی مثال لی جا سکتی ہے. تو یہ بات صحیح ہے. اس طرح کے جو یہ ٹپڑیاں ہیں یہ اپنی جگہ پر درست ہیں لیکن اس میں اینٹونیو گوٹیرس کی بات نہیں بلکہ خود جو ہے وہ سنستھا اس کی اپنی مجبوریاں ہیں. وہاں پر کوئی بھی اس عہدے پر آئے اس طرح سے استعمال ہو سکتا ہے.
تو بھیا اب سمے سماپت ہو گیا ہے.
جی
تو ہم شروتاؤں سے انمتی چاہتے ہیں.
جی بالکل. تو شروتاؤں اگلی ملاقات تک بھیا احمد عباس اور دیدی مریم مہردادی کو انمتی دیجیے.
خدا حافظ.
विज्ञान की डगर.
दोस्तों कार्यक्रम विज्ञान की डगर की एक अन्य कड़ी के साथ आपकी सेवा में उपस्थित हैं. आज के कार्यक्रम में हम ईरान और दुनिया में ज्ञान विज्ञान के क्षेत्र में होने वाली प्रगति के विषय पर चर्चा करेंगे. स्वाति और अख्तर अब्बास का सलाम स्वीकार कीजिए.
दोस्तों, डॉक्टर तौहीद दीदार के नेतृत्व में ईरानी शोधकर्ताओं के एक समूह ने ऐसे स्मार्ट स्तर विकसित किए हैं जो बैक्टीरिया, वायरस और जीवित कोशिकाओं जैसे तत्वों को दूर करते हैं। चिकित्सा प्रयोगों में इस खोज का बहुत ही महत्व है। इसकी मदद से हार्ट बिना किसी खतरे संक्रमण या रक्त के थक्कों के खतरों के हार्ट वॉल्व या कृत्रिम जोड़ों जैसी चीज़ों का प्रत्यारोपण आसानी से किया जा सकता है। इन कोटिंग्स का उपयोग वाटरप्रूफ फोन और विंडशील्ड में किया जाता है और ये बैक्टीरिया को भोजन तैयार करने वाले क्षेत्रों से दूर रखते हैं, लेकिन चिकित्सा में इसका उपयोग बहुत ही सीमित है।
ऐसा करने के लिए हमें उपयोगी तत्वों को इन स्तरों से जोड़ने का एक तरीका तैयार करना होगा। केमिकल इंजीनियरिंग में पीएचडी की छात्रा और इस अध्ययन के शोधकर्ताओं में से एक सारा ईमानी के अनुसार एक कोटिंग जो रक्त कोशिकाओं को दूर करती है वह वारफेरिन जैसी दवाओं की आवश्यकता को पूरा करने में सक्षम हो सकती है। यह दवा खून को जमने से रोकती है। इस परियोजना की एक अन्य ईरानी शोधकर्ता मरियम बदू के अनुसार चिकित्सा विज्ञान में हमेशा बेहतर विज्ञान के साथ एक उपकरण की आवश्यकता होती है ताकि मानव शरीर इसे अस्वीकार न करे। इस शोध का परिणाम चिकित्सा विज्ञान में एक महत्वपूर्ण उपलब्धि है।
एक शोध के अनुसार शोधकर्ताओं ने नैनो कैटलिस्ट का संशोधित करने में सफलता प्राप्त की है जिसका उपयोग चिकन टोलो को प्राकृतिक गैसोलीन या बायोडीजल में परिवर्तित करने के लिए किया जाता है। डीजल उत्पादन का मुख्य स्रोत कच्चा तेल है। तेल संसाधनों की बढ़ती कमी के कारण शोधकर्ता हमेशा ईंधन उत्पादन के उपयुक्त विकल्प की तलाश में रहे हैं। इन ईंधनों में से एक बायोडीजल है जो कैटलिस्ट की उपस्थिति में तेल स्रोतों से उत्पन्न होता है। आज़ाद इस्लामी विश्वविद्यालय बुशहर शाखा के एक संकाय सदस्य डॉक्टर हुसैन इस्माइली के अनुसार बायोडीजल उत्पादन की लागत का लगभग 70% प्राथमिक तेल के स्रोत से संबंधित है।
इस शोधकर्ता के अनुसार बायोडीजल उत्पादन की उच्च दक्षता को नैनो कैटलिस्ट के सबसे महत्वपूर्ण लाभ के रूप में संश्लेषित किया गया है। चूंकि परियोजना बायोडीजल उत्पादन के लिए तेल स्रोत के रूप में अप्रयुक्त चिकन टोलो का उपयोग करती है, इसलिए अंतिम उत्पाद की लागत में काफी कमी आने की उम्मीद है। यह कच्चे तेल से प्राप्त डीजल की तुलना में बहुत कम प्रदूषण का उत्सर्जन करता है। इस शोध का परिणाम 2018 में फ्यूल नामक पत्रिका में प्रकाशित हुआ है। ग्रीन हाउस गैस उत्सर्जन के कारण ग्लोबल वार्मिंग को बढ़ाने वाले जीवाश्म ईंधन के उपयोग से बचने के लिए अन्य प्रकार के वैकल्पिक ऊर्जा स्रोतों जैसे नवीकरणीय ऊर्जा जैसी कि हम उन्हें जानते हैं पर अधिक से अधिक शोध और विकास किया जा रहा है। अक्षय ऊर्जा के कई प्रकार है जैसे सौर, पवन, भूतापीय जल विद्युत, बायोमास आदि। जैव ईंधन से ऊर्जा जैसे बायोडीजल जैविक पदार्थ से प्राप्त एक अक्षय ऊर्जा स्रोत है जो जीवाश्म ईंधन की जगह ले सकता है।
बायोडीजल या फैटी एसिड मिथाइल एस्टर या FAME को विभिन्न प्रकार के तेलों और वसा से एस्ट्रिफिकेशन प्रक्रिया के माध्यम से उत्पादित किया जा सकता है, जिसमें एक और रेपसीड और सूरजमुखी, सोयाबीन और अखरोट और दूसरे द्वारा उपयोग किए जाने वाले तेल और वसा शामिल हैं। प्रक्रिया तेलीय पौधों से तेल निकालने से शुरू होती है। क्या आप बायोडीजल के बारे में अधिक जानना चाहते हैं? यहाँ हम आपको कुछ बातें समझाते हैं।
औद्योगिक क्रांति के बाद से मानवता जीवाश्म ईंधन से प्राप्त ऊर्जा के साथ विज्ञान और प्रौद्योगिकी का समर्थन और प्रचार कर रही है। वे तेल, कोयला और प्राकृतिक गैस हैं। हालांकि इन ऊर्जाओं की दक्षता और ऊर्जा बहुत अधिक है, ये ईंधन सीमित हैं और तीव्र गति से समाप्त हो रहे हैं। इसके अलावा इन ईंधनों के उपयोग से वातावरण में ग्रीन हाउस गैसों का उत्सर्जन होगा। इस प्रकार वातावरण में अधिक गर्मी बरकरार रहेगी और ग्लोबल वार्मिंग और जलवायु परिवर्तन होगा।
इन कारणों से लोग जीवाश्म ईंधन के उपयोग से जुड़ी समस्याओं को कम करने में मदद करने के लिए वैकल्पिक ऊर्जा स्रोत खोजने की कोशिश कर रहे हैं। इस मामले में जैव ईंधन को अक्षय ऊर्जा स्रोत माना जाता है, क्योंकि वे पौधों के बायोमास से उत्पन्न होते हैं। संयंत्र बायोमास तेल के विपरीत बनाने में लाखों साल नहीं लगते, बल्कि ये मानव नियंत्रित पैमाने पर ऐसा करता है। जैव ईंधन भी अक्सर फसलों से उत्पन्न होते हैं, जिन्हें दोबारा लगाया जा सकता है और बनाया जा सकता है। जैव ईंधन में हमारे पास है इथेनॉल और बायोडीजल।
बायोडीजल एक अन्य प्रकार का जैव ईंधन है और नए और प्रयुक्त वनस्पति तेलों और कुछ पशु वसा से बना है। चूंकि बहुत से लोग ईंधन भरने पर बहुत अधिक खर्च करने से बचने के लिए घर पर अपना ईंधन बनाना शुरू करते हैं, बायोडीजल बहुत प्रसिद्ध हो गया है और पूरी दुनिया में फैल गया है।
बायोडीजल का उपयोग कई डीजल चालित वाहनों में बिना अधिक इंजन संशोधन के किया जा सकता है। हालांकि पुराने डीजल इंजनों में बायोडीजल को संसाधित करने के लिए कुछ ओवरहॉल की आवश्यकता हो सकती है। हालिया वर्षों में अमेरिका में एक छोटा बायोडीजल उद्योग उभरा है और कुछ सर्विस स्टेशनों ने पहली बार बायोडीजल प्रदान किया है।
बायोडीजल कैसे बनता है? यह प्रक्रिया ओलिगिनस पौधों से तेल निकालने के साथ शुरू होती है। रिफाइनिंग के बाद मेथनॉल और उत्प्रेरक जोड़कर तेल को फेम या बायोडीजल में स्थानांतरित किया जाता है। डीजल ईंधन के समान इसकी विशेषताओं के कारण बायोडीजल का उपयोग उच्च प्रदर्शन वाले डीजल इंजनों में उपयोग किया जाता है। इसके अलावा तरल ईंधन के रूप में इसके फायदों के अलावा इसका उपयोग गर्मी और ऊर्जा के उत्पादन के लिए भी किया जा सकता है। तथ्य यह है कि इस ईंधन में पॉलीसाइक्लिक एरोमेटिक हाइड्रोकार्बन नहीं होते हैं, इससे स्पष्ट जोखिमों के बिना संग्रहित और परिवहन की अनुमति देता है, क्योंकि यह वनस्पति तेलों और पशु वसा से आता है। यह ऊर्जा का एक नवीकरणीय और बायोडिग्रेडेबल स्रोत है।
बायोडीजल बड़े इंजन परिवर्तन के बिना विभिन्न अनुपातों में जीवाश्म डीजल के साथ मिश्रित किया जा सकता है। हालांकि इंजन की विशेषताओं को बदले बिना डीजल की थोड़ी मात्रा के मिश्रण का उपयोग करके इसकी अनुशंसा नहीं की जा सकती, क्योंकि अब तक किए गए शोध के आधार पर इसके प्रदर्शन की गारंटी नहीं दी जा सकती।
वहीं बायोडीजल उसमें उत्कृष्ट चिकनाई गुण होते हैं, क्योंकि यह एक ऑक्सीजन युक्त ईंधन है, इसलिए एक छोटे से अनुपात में यह सल्फर के लाभों को पार करते हुए डीजल ईंधन के प्रदर्शन में सुधार कर सकता है। यह कुछ ऐसा है जो शेल्फ जीवन को बढ़ाता है। बायोडीजल प्राप्त करने की पूरी प्रक्रिया है कुशल दोनों मात्रात्मक और ऊर्जा के संदर्भ में।
जीवाश्म डीजल ईंधन के पारंपरिक प्रदर्शन की तुलना में बायोडीजल का उपयोग करने का एक नुकसान कम बिजली है। बायोडीजल में ऊर्जा की मात्रा कम होती है। सामान्य तौर पर एक लीटर डीजल में 9.300 किलो कैलोरी ऊर्जा होती है, जबकि इतनी ही मात्रा में बायोडीजल में केवल 8.600 किलो कैलोरी ऊर्जा होती है। इस प्रकार डीजल के समान ऊर्जा प्राप्त करने के लिए अधिक बायोडीजल की आवश्यकता होती है।
दूसरी ओर विचार करने के लिए एक महत्वपूर्ण विशेषता सीटेन संख्या है, जो ठीक से काम करने के लिए 40 से अधिक होनी चाहिए। उच्च सीटेन ईंधन इंजन को जल्दी और आसानी से शुरू करने और बिना किसी मिस फायर के कम तापमान पर गर्म करने की अनुमति देता है। बायोडीजल में डीजल के समान एक सीटेन नंबर होता है, इसीलिए इसे बिना किसी बड़ी असुविधा के उसी इंजन में इस्तेमाल किया जा सकता है।
ईंधन के बारे में बात करते समय विचार करने के लिए एक और मुद्दा पर्यावरण पर उनका प्रभाव और संभावित संबंधित प्रभाव जो समाज को प्रेरित करते हैं। इस मामले में ये कहा जा सकता है कि डीजल बायोडीजल मिश्रण के विकल्प या घटक के रूप में बायोडीजल का उपयोग ये वातावरण में उत्सर्जित होने वाली प्रदूषणकारी गैसों जैसे नाइट्रोजन ऑक्साइड या कार्बन डाइऑक्साइड को कम कर सकता है।
में ईरानी वैज्ञानिकों और शोधकर्ताओं ने अंतर्राष्ट्रीय क्षेत्र में विज्ञान प्रौद्योगिकी और चिकित्सा के क्षेत्र में प्रतिष्ठित खिताब जीते हैं, जिनमें से कुछ का उल्लेख आगे किया गया है। शहीद बहिश्ती यूनिवर्सिटी ऑफ मेडिकल साइंसेज के प्रतिष्ठित प्रोफेसर और ईरान के यूरोलॉजी विभाग के प्रमुख डॉ नासिर सिम फरोश ने मध्य पूर्व अंग प्रत्यारोपण संघ की 16वीं कांग्रेस में मध्य पूर्व में गुर्दा प्रत्यारोपण की सर्वश्रेष्ठ उपलब्धि के लिए पुरस्कार प्राप्त किया, जो तुर्की के अंकारा में 5 से 7 सितम्बर तक आयोजित की गई थी। इस कांग्रेस में इस प्रतिष्ठित प्रोफेसर को किडनी प्रत्यारोपण में उनकी 34 वर्षों की निरंतर गतिविधियों और 5,000 से अधिक गुर्दा प्रत्यारोपण करने के साथ साथ मस्तिष्क प्रत्यारोपण दान केंद्र की ओर से हालिया महीनों में 60% से अधिक दान करने के लिए सम्मानित किया गया था।
वर्ल्ड इस्लामिक साइंस साइंटिशन डेटाबेस के संस्थापक के अनुसार वेब मैट्रिक्स में दर्ज आंकड़ों के अनुसार शोधकर्ताओं के रैंकिंग चार्ट के आधार पर ईरान के प्रमुख शोधकर्ता और वैज्ञानिक तथा तेहरान विश्वविद्यालय के प्रोफेसर अली फहीम का नाम है। उन शोधकर्ताओं के बीच में इनको शामिल किया गया जिनकी शोध गतिविधियों का उल्लेख वैज्ञानिक और एकेडमिक समुदाय द्वारा किया जाता रहा है। दोस्तों, कार्यक्रम का समय यहीं पर समाप्त होता है, हमें इजाजत दीजिए।
ये तेहरान है इस्लामी गणतंत्र ईरान की आवाज। श्रोतो, अभी आपने सुना साप्ताहिक कार्यक्रम विज्ञान की डगर और अब समय मुख्य समाचारों के सारांश का। तेहरान ने कहा है कि जानवी शासन और उसके समर्थकों के लिए खतरे की घंटी बज चुकी है। कीव ने कहा है कि जंग में कम से कम 10,000 यूक्रेनी सैनिक मारे गए हैं। भारत के प्रधानमंत्री ने कहा है कि एक बार फिर गुजरात में भाजपा सरकार बनाएगी। राष्ट्रसंघ ने कहा है कि ईरान इराक के बीच सहयोग क्षेत्र में स्थिरता का कारण बना है। तो श्रोताओ, इसी के साथ हमारा ये कार्यक्रम यहीं पर समाप्त होता है। ताज़ा समाचारों से अवगत होने के लिए हमारी वेबसाइट देखना न भूलें, पता है pastoday.com/hi। खुदा हाफिज, शुभरात्रि। Thank you.